घटना विश्लेषण र विचार शुक्लफाटा समाचार। नमस्कार, शुक्लफाटा क्षेत्रीय समाचारमा तपाईलाई स्वागत छ। म ओम प्रकाश पाण्डे। शुक्लफाटा एफएम 99.4 मेगाहर्ज, बारासिंह एफएम 102.2 मेगाहर्ज, बझाङको सयपाल एफएम 100.6 मेगाहर्ज, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र वायरलेसबाट संसारभर सुन्न सकिने शुक्लफाटा समाचारमा आज हामी प्रस्तुत गर्छौँ। कञ्चनपुरको लालपुर क्षेत्र अझै तनावपूर्ण स्थितिमा, विद्युत सेवा समेत अवरुद्ध। सुदूरपश्चिम प्रदेशमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोग बढ्दै, सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण शाखामा मिटर बक्स नहुँदा सेवाग्राही मर्कामा। पैतडीमा चितुवा आतंक कायमै, काङ्ग्रेसको जारी महासमिति बैठक लम्बिने सङ्केत। विधान प्रतिवेदन अझै पेश भएन र माग पूरा गराउन डाक्टर केसीद्वारा सरकारलाई 2 हप्ताको समय सीमा।
बाल बालिकाको संरक्षणको अभियानमा नेपाल सरकार, महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, केन्द्रीय बाल कल्याण समिति, नेपाल दूर संचार प्राधिकरण र सिविन नेपालको सहकार्य।
हेलो,
अब समाचार क्रम विस्तारमा। हिजोदेखि तनावपूर्ण रहेको कञ्चनपुरको लालपुर क्षेत्र अझै तनावपूर्ण स्थितिमा रहेको छ भने जिल्लाको विद्युत सेवा समेत 2 दिनदेखि अवरुद्ध रहेको छ। नेपाल विद्युत प्राधिकरणको लालपुर सब स्टेसनमा सुरक्षा गार्डका रूपमा कार्यरत चन्द्रदेव भट्टको हिजो शङ्कास्पद तवरले मृत्यु भए पश्चात तनाव उत्पन्न भएको थियो। मेतकोट नगरपालिका वडा नम्बर 7 लालपुरमा रहेको नेपाल विद्युत प्राधिकरणको सब स्टेसनमा सुरक्षा गार्डका रूपमा कार्यरत चन्द्रदेव भट्टको आइतबार ट्रान्सफर्मरमा करेन्ट लागेर ज्यान गएपछि घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै मृतकका आफन्तहरूले गरेको विरोध प्रदर्शन आज पनि जारी रहेको छ। मृतकका आफन्तले भट्टको सुनियोजित तवरले हत्या भएको भन्दै सत्य तथ्य छानबिन हुनुपर्ने माग गर्दै आएका छन् र अहिलेसम्म उनीहरूले शव समेत उठाउन दिएका छैनन्। मृतकको शव ट्रान्सफर्मरमै अड्किएको अवस्थामा रहेको छ। विरोध प्रदर्शन भइरहँदा प्रहरीले भने शङ्कास्पद प्राधिकरणको सब स्टेसनमा कार्यरत तिलक स्वार, मिन्द्राज भट्ट, चक्रबहादुर चन्द, महेश शाह र कमल बडुलाई प्रहरीले सोधपुछका लागि पक्राउ गरेको छ। साथै यसै विषयमा नेपाल विद्युत प्राधिकरण वितरण शाखा भिन्दत्त नगरका प्रमुख वेद कुमार गुप्तासँग बुझ्दा मृतकका परिवारसँग सब बुझ्ने र क्षतिपूर्तिबारे छलफल भइरहेकाले साँझसम्म विद्युत सुचारू हुन सक्ने बताउनु भएको थियो। त्यसै गरी प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी सहितको सर्वपक्षीय बैठक बसेर समस्याको समाधानका लागि पीडित परिवारजनसँग छलफल भइरहेकोले चाँडै निकास आउन सक्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी कृष्णराज ओझाले शुक्लफाटा एफएमलाई जानकारी दिनुभयो। यसैबीच नेपाल विद्युत प्राधिकरणको लालपुर सब स्टेसनमा कार्यरत सुरक्षा गार्डको ज्यान गएपछि सब नउठ्दा कञ्चनपुरमा 2 दिनदेखि विद्युत सेवा समेत अवरुद्ध भएको छ। विद्युत सेवा अवरुद्ध हुँदा मानिसको जीवन कष्टकर हुनका साथै कल कारखाना सञ्चारका विभिन्न माध्यमहरू अवरुद्ध हुनका साथै सामान्य मानिसको दैनिकी समेत कष्टकर हुन पुगेको छ। विद्युतको अभावमा जिल्ला सदरमुकाम भीमदत्तनगर, झलारी, बेलौरी र पुनर्वासबाट प्रकाशित हुने कुनै पनि पत्र पत्रिका प्रकाशन हुन सकेका छैनन्। विद्युतको अभावमा एफएम रेडियोको प्रसारण समेत अवरुद्ध हुने गरेको छ। पहिचान दैनिक झलारीका सम्पादक धनबहादुर चौधरीले विद्युतको अभावमा 2 दिनदेखि पत्रिका प्रकाशन हुन नसकेको बताउनुभयो। पछिल्ला वर्षहरूमा सुदूरपश्चिम प्रदेशमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोग बढ्दै गएको छ। नेपाल सरकारको वैकल्पिक ऊर्जा परिवर्तन केन्द्रका अनुसार सुदूरपश्चिममा सौर्य ऊर्जा, गोबर ग्यास तथा सुधारिएको चुलोसहित वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोगमा वृद्धि भएको हो। वैकल्पिक ऊर्जा परिवर्तन केन्द्रका अनुसार सन् 1996 सुदूरपश्चिम प्रदेशमा नवीकरणीय ऊर्जाको प्रयोग गर्ने जनसङ्ख्या जम्मा 0.15% मात्र रहेकोमा सन् 2018 प्रयोगकर्ताको सङ्ख्या 3.3% पुगेको छ। पछिल्लो तथ्याङ्क अनुसार सुदूरपश्चिम प्रदेशमा 97,584 परिवारले सोलर प्लान्ट जडान गरी सौर्य ऊर्जा प्रयोग गरिरहेका छन्। त्यसै गरी 40,706 परिवारले गोबर ग्यास प्लान्ट जडान गरेका छन् भने 1,15,173 परिवारले सुधारिएको चुलो प्रयोग गरिरहेका छन्। यसैबीच सुदूरपश्चिम प्रदेशमा वैकल्पिक ऊर्जा प्रयोगमा वृद्धि ल्याउन प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र केन्द्रबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। सम्झौता अनुसार केन्द्रले मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बायोग्यास पाइपलाइन जडान गर्ने र भौतिक पूर्वाधार विकास मन्त्रालयमा सोलर प्रविधि जडान गर्ने केन्द्रका कायम मुकायम कार्यकारी निर्देशक नवराज काले जानकारी दिनुभयो। सुदूरपश्चिम प्रदेशमा रासायनिक मल अभाव भएको छ। यो वर्ष पनि किसानले हिउँदे बाली लगाउन आवश्यक पर्ने रासायनिक मल पाउन नसकेका हुन्। कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेसन लिमिटेडमा मौजदात सकिएपछि यस क्षेत्रमा मल अभाव भएको हो। सुदूरपश्चिम प्रदेशमा सरकारी अनुदानको मल बिक्री वितरण गर्ने जिम्मेवारी दुई कम्पनीहरूले पाएका छन्। पहाडी जिल्लामा मल अभाव सिर्जना भएको छ। मल अभाव हुँदा यस वर्ष तोरी र गहुँको उत्पादन घट्ने टोटीका स्थानीय चक्र धामीले बताउनुभयो। किसानको आवश्यकता अनुसार मल आपूर्ति हुन नसकेको कृषि सामग्री कम्पनीका क्षेत्रीय प्रबन्धक दुर्गा प्रसाद पाण्डेले स्वीकार गर्नु भएको छ। सुदूरपश्चिम प्रदेशमा धान र गहुँको दुई यामा गरिने खेतीका लागि वार्षिक 30,000 मेट्रिक टन मलको आवश्यकता पर्ने भए पनि करिब 20,000 मेट्रिक टन मात्रै मल पुग्ने गरेको क्षेत्रीय प्रबन्धक पाण्डेले बताउनुभयो। गाउँमा मल वितरण गर्ने जिम्मा पाएका सहकारी संस्थाका सञ्चालक दैनिक कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयमा धाइरहेका छन्। कार्यालयले सबै स्थानीय तहमा पुर्याउने उद्देश्यका साथ मल वितरण गरिरहे पनि गोदामै नभएपछि उनीहरू अलमलमा परेका छन्। दैनिक सहकारीमा पुगेर किसान हैरान भएपछि सहकारी सञ्चालक पनि मल लिनका लागि कृषि सामग्री कम्पनीमा पुग्न थालेका छन्। स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष बितिसक्दा समेत विदेश पलायन हुने युवाहरूको संख्यामा भने कमी हुन सकेको छैन। निर्वाचनका बेला उम्मेद्वारहरूले युवालक्षित योजना र रोजगारका नारा अघि सारेका भए पनि सुदूरपश्चिम प्रदेशमा वैदेशिक रोजगारीको तथ्याङ्क हेर्ने हो भने युवा शक्तिको विदेश पलायन रोक्ने केही विकल्प नभएको देखिन्छ। त्यसै गरी दैनिक जसो जिल्ला प्रशासन कार्यालय कैलालीमा समेत राहदानीका लागि युवाहरूको भिड देखिने गर्दछ। कैलालीबाट सहकर्मी निर्मला खनायतको यो रिपोर्ट।
देश संघीयतामा गएपछि स्वदेशमै रोजगारी पाइन्छ र वैदेशिक रोजगारीमा जाने युवाहरूको संख्यामा कमी आउँछ भन्ने अपेक्षा गरिएको थियो, तर अहिले पनि वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउनेको भीड जिल्ला प्रशासन कार्यालय कैलालीमा विगतकै तुलनामा छ। जिल्ला प्रशासन कार्यालय कैलालीको पछिल्लो चार महिनाको तथ्याङ्कले पनि यो कुरालाई पुष्टि गर्छ। चालू आर्थिक वर्षको पहिलो चार महिनामा जिल्लामा 1,200 बढ़ीले राहदानीका लागि साधारण सिफारिश गरेका छन्। साउन यता मात्रै 1,800 जनालाई राहदानी वितरण गरिएको बताउनुहुन्छ प्रशासकीय अधिकृत तथा जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी यादव भण्डारी।
हाम्रो अभिलेख अनुसार 74-75 साधारणतर्फ राहदानी सिफारिश लिएको 2,699 अनि काठमाडौँबाटै राहदानी लिने किसिमले द्रुत सिफारिश लग्नेहरूको संख्या 1,947 थियो भने यस कार्यालयबाट राहदानी वितरण भएको 2,301 र राहदानी तयार भएर आएको लिन नआएको संख्या वितरण हुन बाँकी रहेको 800 राहदानी कार्यालयमै रहेको र अहिलेको चालू अब 75-76 प्रथम चौमासिकसम्म राहदानीको विवरण चाहिँ साधारण राहदानी सिफारिस लगेको 1,240 द्रुत सिफारिस लगेको 912 यो अवधिमा राहदानी तयार भएको राहदानी वितरण भएको 1,800
जिल्ला प्रशासन कार्यालय राहदानी फाँटका अनुसार चार महिनामा 912 जनालाई राहदानीका लागि काठमाडौँ सिफारिस गरिएको छ। सोही अनुपातमा राहदानीका लागि फारम पनि संकलन भएका छन्। त्यस्तै आर्थिक वर्ष 2074-75 राहदानीका लागि 2,600 फारम बुझाएका छन् भने 1,947 जनालाई राहदानीका लागि काठमाडौँ सिफारिस गरिएको छ। राहदानी बनाउनेमा विगतमा पुरुषको अग्रसरता बढी देखिन्थ्यो भने अहिले महिलाहरू पनि सोही अनुपातमा राहदानी बनाउन आउने र त्यसमाथि पनि किशोरीहरू नै बढ़िरहेको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारी बताउनुहुन्छ।
राहदानी बनाउनेको संख्या त महिलाहरूको पनि पुरुषकै हारिमा देखिन्छ। कतिपय त महिलाहरूको शैक्षिक अध्ययनको लागि पनि जाने अहिले बढी बढेको छ प्रचलन होइन। त्यसपछि अनि रोजगारीको सिलसिलामा पनि बाहिर जानेको संख्या बढेको छ। बाहिर जानुहुन्न, घरमै बस्नुपर्छ भन्ने थियो। अब अहिले चाहिँ पहिलाको तुलनामा त अब समाजमा अलिक धेरै चेतनाको स्तर बढिसकेको छ, त्यसलाई पनि मान्न सकिन्छ।
अहिले रोजगारीका साथसाथै शिक्षा आर्जनका लागि भनेर पनि महिलाहरू वैदेशिक रोजगारीका लागि जान इच्छुक देखिएका छन्। रोजगारीका लागि विदेश जानेहरूको संख्यामा कमी आउन नसके पनि श्रम स्वीकृति गराएर जानेहरूको संख्यामा भने वृद्धि भएको छ। तर चेतनाको अभावका कारण अझै पनि केही मानिसहरूले सिप नसिकेरै वैदेशिक रोजगारमा जाँदा दुःख पाउने गरेको सुरक्षित आप्रवासन परियोजना कार्यक्रम अधिकृत पञ्चराम चौधरीको भनाइ छ।
त्यहाँ गएपछि दुःख पाउन थालेपछि बल्ल उसले चाहिँ म दुःख पाइरहेको छु, म सिप सिकेर आएको भए राम्रो हुन्छ भन्ने सोच चाहिँ छ तिनीहरूसँग। तर जाने मान्छे चाहिँ सिप नसिकिकन जानेहरूको संख्या धेरै छ। त्यसमा खास गरेर जुन यहाँका स्थानीय एजेन्टहरू हुन्छ, जो दर्ता भएको हुँदैन, उनीहरूले वैदेशिक रोजगारमा जाने मान्छेहरूलाई एकदमै कन्भिन्स गरेको अर्थात् उसलाई विभिन्न ठुल्ठुलो सपना देखाएको हुनाले उनीहरूले त्यो सपनामा रन्नभुल्न हुँदो रहेछ, जसले गर्दाखेरि जति चाँडो म पासवर्ड बनाऊ म विदेश गइहाल्छु भन्ने किसिमको सोचाइ हुन्छ। उसले चाहिँ सिप सिकेर जानुपर्छ, सिप सिकेर गएपछि सुरक्षित भइन्छ, राम्रो कमाई हुन्छ।
सिप सिकेर वैदेशिक रोजगारीमा जाँदा व्यक्तिलाई सजिलो हुने भएकाले हरेक व्यक्तिलाई वैदेशिक रोजगारीमा जानु पूर्व सिप सिक्न उहाँ अनुरोध पनि गर्नुहुन्छ। सिप सिकेर वैदेशिक रोजगारीमा जाँदा व्यक्तिलाई काम गर्न सजिलो त हुन्छ नै, वैदेशिक रोजगारमा गइसकेपछिका समस्या समाधान गर्न पनि उनीहरूलाई सजिलो हुन्छ। तर स्थानीय एजेन्टहरूको प्रलोभनमा परेर हतारमा वैदेशिक रोजगारमा गएका धेरै युवाहरू पछताउन बाध्य बनेका छन्। शुक्ला फाटा समाचारका लागि निर्मला खडायत, धनगढी।
समाचारमा अब पालो भएको छ श्रोता विचारको। सुदूरपश्चिम प्रदेशको बेरोजगारी समस्या समाधान गर्नका लागि के गर्नु पर्ला भनेर आज हामीले तपाईँको विचार बुझेका छौँ। सुनौ श्रोता विचार।
पूर्ण कुँवर, सुदूरपश्चिमको जुन यो युवा बेरोजगारदेखि लिएर बेरोजगारी समस्या छ त्यो आम देशको पनि एउटा प्रमुख मुद्दा हो। यसका लागि नेपाल सरकारले युवाहरूलाई उद्यमशील तालिम र उनीहरूको चाहिँ सिपको विकास हुने गरी एउटा कुनै तालिम प्रयोगशालाहरू उहाँहरूलाई भोलि चाहिँ काम गर्दाखेरि उहाँहरूलाई डेभलप हुने त्यो सिपको विकास गर्दाखेरि त्यो सिपले गर्दा युवाहरूलाई भोलि आफ्नो परिश्रम गरेर एउटा रोजगार गर्ने ठाउँहरू डेभलप गर्न सकिन्छ।
हरिबहादुर थापा मगर, यहाँको सुदूरपश्चिमको जो युवाहरूलाई बेरोजगारको लागि त अब यहाँ प्रदेश सरकारले नै व्यवस्था मिलाउने काम र यसमा अब यहाँ औद्योगिक क्षेत्रहरू या कुनै कारखाना औद्योगिक कारखाना खोलेर त्यसमा युवाहरूलाई बेरोजगारीको पाउने थियो।
चेतराज भट्ट, सुदूरपश्चिम प्रदेशको बेरोजगार समस्यालाई चाहिँ न्यूनीकरण गर्नको लागि पर्यटन प्रवर्धनको कुरोलाई अगाडि बढाउनु पर्छ, देवधन्दाहरू कल कारखानाहरू सञ्चालन हुनु पर्यो।
देवकी जोशी, सुदूरपश्चिम 4 नम्बर प्रदेश सरकारले बेरोजगारी समस्या गर्नलाई अब विभिन्न यो युवा वर्गहरू छन् नि कार्यक्रमहरू ल्याएर तिनीहरूलाई परिचालन गर्ने, उद्योग धन्दाहरू सरल तरिकाले सञ्चालन गर्ने वातावरण बनाउनु, सिपमूलक तालिमका व्यवस्थाहरू अब विभिन्न सञ्चालन गर्नु पर्यो।
शारदा भट्ट, युवा स्वरोजगार कार्यक्रम ल्याउनु पर्छ प्रदेश सरकारले, केन्द्र सरकारले बजेटहरू पारित गर्ने, होइन उद्योगहरू अब साना उद्योग ठुला उद्योग विदेश पलायन हुने युवाहरूलाई स्वदेशमै रोक्नुपर्छ।
अब प्रदेश सरकारले अब पहिलो कुरो त कृषि क्षेत्रलाई मजबुत गर्नु पर्यो र किसानहरूलाई सब्सिडी विभिन्न उसमा दिनु पर्यो, सिँचाइको सुविधा आदि इत्यादि, अनि त्यसपछि उद्योग धन्दाको चाहिँ राम्रो प्रबन्ध गरेपछि केही बेरोजगारी हल होला भन्ने हामीलाई आशा छ।
घटना विश्लेषण र विचार शुक्लाफाटा समाचार। तपाईँले शुक्लाफाटा एफएम 79.4 मेगार्च, बारासिङ्गा एफएम 102.2 मेगार्च, बझाङको साइपाल एफएम 110.6 मेगार्च, बझाङकै सेती सामुदायिक एफएम 93.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.sfm994.org.np शुभयात्रा र हाम्रो पात्र एप्सबाट संसारभर सुन्न सकिने शुक्लाफाटा समाचार सुनिरहनु भएको छ। समाचारमा पालो भएको छ विश्रामको, विश्रामपछि पुनः आउनेछौँ।
ओहो काका, के भयो आज क्या हो एक्लै टोली राख्या?
अरे बा, के भयो भन्छे यी बुढेसकाला लाग्यो देखि, बुढेसकाला बेला यसो तीर्थतिर कुम्भ रहनु भन्यो अरे, को बस जान्ना छे आज, कब जान्ना छे म त केही जान्दैन देखि, केही जान्दैन छे अब, मेरो तीर्थयात्रा म जाने थियो अरे।
अरे काका, तैकलाई क्या हो चिन्ता अध्या, जय निर्मल बाबा टुर एन्ड ट्राभल प्राली छ महेन्द्रनगर मे, तँ त पुसा 18 गते महेन्द्रनगर बठे प्रयागराज काशी गया वैजनाथ धाम जगन्नाथपुरी होइ बर गङ्गा सागर सम्मको तीर्थयात्राको आयोजना गरिरहेछ है, तै जान अब।
निकुरे भने भन्ने त रे प्रयागराजमै हुने कुम्भ मेला खिलाई हरिद्वार स्नानलाई तैखे कब्जा नाचे भन्छे के जान छिव,
तैलाई क्या हो चिन्ता अध्य, प्रयागराजमै हुने कुम्भ स्नान रे हरिद्वार स्नान कि लेखाए पुसा 28-29 रे 30 गतेका दिन सुविधा सम्पन्न बस रे जीपको व्यवस्था रहेछ, तमले अहिले गए परे आफ्नो सिट सुरक्षित गरिहाल।
सम्पर्क जय निर्मल बाबा टुर एन्ड ट्राभल्स प्राली, चमन चौराहा, महेन्द्र नगर, पुरानो पवन दूत काउन्टर।
सम्पर्क नम्बर 9848721231, 9858744500 र 9812750300।
धनगढीको लागि सम्पर्क 9848474595, सम्पर्क व्यक्ति राजेन्द्र चन्द।
प्रत्येक दिन डाक्टर्स सेवा, अब फार्मेसी क्लिनिक एन्ड पल्स फार्मेसी महेन्द्र नगरमा,
डाक्टर सरोज आचार्य MBBS MO जनरल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन,
डाक्टर निरज संग्रौला एमबीबीएस एमओ जर्नल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन
र डाक्टर वैभव भट्ट एमबीबीएस एमओ जनरल फिजिसियन काठमाडौँ युनिभर्सिटी चितवन
सम्पर्क स्थान फारोस्टा क्लिनिक एन्ड पल्स फार्मेसी गली नम्बर 1 फ्री लाइन महेन्द्र नगर
सम्पर्क नम्बर 9845 9454 र 9848 73 53
साथै सम्पूर्ण औषधिहरूमा 5% छुटको व्यवस्था गरिएको छ
पण्डित बाजे मेरो हात हेरिदिनुस् न मेरो बिहा कहिले हुन्छ
पण्डित बाजे मेरो पनि हात हेरिदिनुस् न मेरो भाग्योदय कहिले हुन्छ
तपाईँ पनि कुनै पनि समस्याबाट निराश भए हामीलाई सम्झनुहोस् देश विदेश अध्ययन अध्यापन प्रदेश जागिर वस्तुभाव व्यापार व्यवसाय विवाह प्रेम सम्बन्ध कलह झगडा रोग कष्ट अकल्पनीय मरण मुद्दा मामिला र अन्य कारोबारबाट मन विचलित तथा निराश हुनुहुन्छ यदि त्यसो हो भने हामीलाई सम्झनुहोस् हस्तरेखा कुण्डली र अनुहार हेरी ग्रह फलादेश गरिनुका साथै नवग्रह रुद्रभिषेक पैतृक र वैदिक कर्म पनि गरिन्छ चिना हात अनुहार नाडी तथा कम्प्युटरका माध्यमद्वारा फलादेश गर्दछौँ
साथै घरको माटो र आखत पनि हेरिन्छ
त्यस बापत हामी कुनै फी लिँदैनौँ हामी उचित पुरस्कार लिन्छौँ
पण्डित बाजेलाई भेट्ने ठेगाना रहेको छ युवा ज्योतिष जगन्नाथ ग्यावली
9847437119 र 9847479025
महालक्ष्मी ज्योतिष परामर्श केन्द्र सम्पर्क स्थान खैरबट्टी महाकाली मन्दिर लक्ष्मी माविको अगाडि
के तपाईँ नासु खरिदार तथा लोकसेवाका अन्य तयारी कक्षाहरू लिन चाहनुहुन्छ
यदि चाहनुहुन्छ भने स्टार कोचिङ एन्ड ट्युसन सेन्टरलाई सम्पर्क गर्नुहोस्
सञ्चालन हुने विषयहरू इङ्ग्लिस ल्याङ्ग्वेजका साथै कम्प्युटर
कृषि विकास बैङ्क तथा वाणिज्य बैङ्कका तयारी कक्षाहरू
नासु खरिदार तथा लोकसेवाका अन्य तयारी कक्षाहरू
सम्पर्क स्टार कोचिङ एन्ड ट्युसन सेन्टर पार्क मोड एभरेस्ट बैङ्कको माथि कञ्चनपुर
थप जानकारीका लागि सम्पर्क नम्बर 0795 5580 र 9812 71 71 29
विश्रामपछि समाचारमा पुनः स्वागत छ अब बाँकी खबर कञ्चनपुरको भीमदत्त नगरपालिकामा चारवटा बैङ्कहरूले सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएका छन् ती बैङ्कहरूले नगरपालिकाका छुट्टा छुट्टै वडामा भत्ता वितरणको जिम्मेवारी लिएका हुन् स्थानीय तह निर्वाचनपछि वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको हो भीमदत्त नगरपालिकाले गत वर्षदेखि वडा कार्यालयबाट भत्ता वितरण सुरु गरेको थियो भीमदत्त नगरपालिकाको वडा नम्बर 6 भत्ता वितरण सुरु गरिएको हो यसअघि बैङ्कहरूले आफ्नो कार्यालयबाट भत्ता वितरण गर्दै आएका थिए बैङ्क कार्यालयमा भत्ता लिन जाँदा वृद्धवृद्धा सबैभन्दा बढी मारमा परेका थिए गत वर्ष वडा नम्बर 6 वडा कार्यालयबाट भत्ता वितरण सुरु गर्दै नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनमा गरिएका सबै वाचा पूरा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो नगर प्रमुख विष्टले भीमदत्त नगरपालिकाका वडाहरूबाट सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरिएको बताउनु भयो भीमदत्त नगरपालिकामा कञ्चन बैङ्कले वडा नम्बर 2, 3, 6, 7, 8, 9, 10, 15, 16, 17, 19 वडामा भत्ता वितरणको जिम्मा लिएको छ त्यसै गरी वडा नम्बर 5, 11, 12, 13, 14 नम्बरमा कुमारी बैङ्कले भत्ता वितरणको जिम्मा लिँदै आएको छ वडा नम्बर 1 र 4 भने प्रभु बैङ्क तथा वडा नम्बर 18 एनसिसी बैङ्कले भत्ता वितरणको जिम्मेवारी लिएको छ चालु आर्थिक वर्षका लागि सामाजिक सुरक्षा भत्तामा 18 करोड बजेट विनियोजन गरिएको छ ज्येष्ठ नागरिकहरू दलित बालबालिका अपाङ्गता भएका व्यक्तिहरू दलित समुदायका बालबालिका लोपोन्मुख राउटे राजी समुदाय एकल महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता दिने गरिएको छ भीमदत्तमा 10,000 भन्दा बढी बासिन्दाहरूले सामाजिक सुरक्षा भत्ता पाउँदै गरेका छन् कैलालीको रानी जमरा र कुनरिया कुलो सिँचाइ अन्तर्गत कृषितर्फको कार्यालयले गाउँगाउँमा एकीकृत शत्रुजी व्यवस्थापन आइपिएएम कृषक पाठशाला सञ्चालन गरिरहेको छ कृषकलाई विषादी प्रयोगले हुने हानिका बारेमा जानकारी गराउने र विषादी प्रयोग गर्ने परेमा हरियो स्टिकर लोगो भएको विषादी प्रयोग गर्न सल्लाह दिने गरिएको छ कृषि कार्यालयका प्रमुख सुनिल सिंहले बजारमा रातो पहेँलो हरियो र निलो स्टिकर भएका विषादी आउने गरेको बताउनुभयो रासायनिक विषादीको प्रयोगले मानव लगायत जीव जन्तुको स्वास्थ्यमा असर पर्ने भएकाले सगभर रासायनिक विषादी प्रयोग नगर्न र घरेलु विषादी उत्पादन र प्रयोगमा जोड दिने गरिएको उहाँको भनाइरहेको छ रानी जमरा कुलरिया सिँचाइ आयोजनाको कृषितर्फको कार्यालयले कैलालीको पूर्वी भेगमा अझै विषादी प्रयोगको मात्रा सन्तुलनमा रहेको अनुमान गरेको छ विषादी प्रयोग क्याम्पका बारे किसानलाई सचेतनाका लागि पुष 9 गतेदेखि 17 गतेसम्म विषादी न्यूनीकरण क्याम्प समेत सञ्चालन गरिनेछ। रासायनिक विषादी प्रयोग गर्दै आएका किसानहरूलाई एकीकृत सतोजी व्यवस्थापन कृषक पाठशाला आइपिएम घरेलु विषादी उत्पादन र प्रयोग विधि सिकाइने गरिएको छ। यसबाट विषादी किन्ने पैसा पनि बच्ने गरेको किसान जित बहादुर चौधरीले बताउनुभयो। रानी जमरा कुररिया सिंचाई आयोजनाको कृषि तर्फको कार्यालयले सतोजी व्यवस्थापन र मित्र जीवको संरक्षणबाट तरकारी खेती गर्ने र बजारमा रहेका विभिन्न रासायनिक मल र विषादीको न्यूनीकरण बारे सचेतना फैलाउन आइपिएम कृषक पाठशाला सञ्चालन गर्दै आएको जनाएको छ। रासायनिक विषादीहरूको प्रयोग बढ्दै गएकाले स्वच्छ बाली उत्पादन गर्ने र घरेलु जडीबुटीबाट बनाइएका विषादीको प्रयोगमा प्रोत्साहन गर्न र किसानलाई नियमित रूपमा आफ्नो खेतबारीको अवलोकन गर्ने बानीको विकास गर्न पनि पाठशालाले भूमिका खेलेको टिकापुर नगरपालिकाको कृषि शाखा प्रमुख गौरीशंकर गुप्ताले बताउनुभयो। नेपाल विद्युत प्राधिकरण वितरण शाखा बझाङमा मिटर बक्स नहुँदा सेवाग्राही मर्कामा परेका छन्। बझाङ जिल्लामा राष्ट्रिय प्रसारण लाइन जडान भएको एक महिना बितिसक्दा पनि नेपाल विद्युत प्राधिकरण बझाङ शाखाका कर्मचारीको लापरवाहीका कारण मिटर बक्स वितरण नहुँदा सेवाग्राही मारमा परेका हुन्। बझाङमा राष्ट्रिय प्रसारण लाइन जडान भएको एक महिनाभन्दा बढी हुँदा पनि मिटर बक्स नहुँदा अन्धकारमा बस्न बाध्य भएको सुरमा गाउँपालिका वडा नम्बर 4 लालबहादुर पोखराले बताउनुभयो। प्राधिकरण बझाङ वितरण शाखामा अहिलेसम्म 70 नयाँ मिटर बक्स लिनको लागि निवेदन दर्ता गरेका छन्। प्राधिकरण वितरण बझाङ शाखाका प्रमुख राकेश भट्टले भने एक हप्ताभित्र मिटर बक्स आउने बताउनु भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई राजसंस्थाको आवश्यकता महसुस हुन थालेको बताउनु भएको छ। आज कैलालीको धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष थापाले गणतन्त्रमा खोट रहेको भन्दै राजसंस्थाको आवश्यकता सुरु भएको बताउनु भएको हो। विगतको जस्तो निरङ्कुश राजतन्त्र नभई परिवर्तनकारी शक्तिलाई पनि चित्त बुझ्ने गरी राजसंस्थाका लागि आफूहरू लागिरहेको बताउनु भएको हो। 2062-63 भन्दा पहिलेको जस्तो राजसंस्थाको नेपालमा सम्भावना नभएको भन्दै अध्यक्ष थापाले राजसंस्था सहित लोकतन्त्रका लागि आफूहरू लागि परेको बताउनु भएको हो। सरकारबाट जनताले अपेक्षा गरेका कुराहरू नपाउँदाखेरि राजसंस्थाप्रति माहौल बन्दै गइरहेको उहाँले बताउनुभयो। अध्यक्ष थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी संघीयताको समेत विपक्षमा रहेको स्पष्ट पार्नुभयो। नेपाल जस्तो देशका लागि संघीयताभन्दा सुदृढ स्थानीय स्वायत्त शासन उपयुक्त हुने उहाँको धारणा रहेको छ। यस्तो अवस्थामा संविधान कार्यान्वयनबाट मुलुकलाई कम क्षति हुन दिने आफूहरूको रणनीति रहेको समेत उहाँले बताउनुभयो। टिकापुर घटना सम्बन्धी मुद्दाको सुनवाई स्थगित भएको छ। आजको लागि पेशी चढेको मुद्दा पक्षको कानुनी व्यवसायबाट स्थगित गरिएको हो। कर्तव्य ज्यान, डाका चोरी तथा ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा न्यायाधीश दुई दीपकराज जोशी र सपना प्रधान मल्लको संयुक्त इजलासमा परेको थियो। गएको साउन 31 सो मुद्दामा अनिल कुमार सिन्हा र प्रकाश मानसिंह राउतको संयुक्त इजलासले मिसिल झिकाउने आदेश दिएको थियो। 2072 भदौ 7 दिन कैलालीको टिकापुरमा एक नाबालक सहित 7 प्रहरीको हत्या भएको र सो मुद्दामा सांसद रेशमलाल चौधरी सहित 26 विपक्षी बनाइएको छ। मानबहादुर बोहराको जाहेरीमा दर्ता भएको मुद्दा अभियुक्तहरू सांसद चौधरी, दिल्ली बजार स्थित सदरखोर, लक्ष्मण थारू सहित 23 जिल्ला कारागार कैलाली र 2 नाबालक पोखरा स्थित बाल सुधार गृहमा राखिएका छन्। केही दिनदेखि बैतडीको दशरचन्द्र नगरपालिका 6 सेरा र नगतडीमा चितुवाले आतंक मचाएको छ। दिनहुँ जसो देखा पर्ने चितुवाले घरपालुवा पशु चौपायमाथि आक्रमण गरी मार्न थालेको हो। चितुवाले धमाधम किसानका बाख्रा पनि खान थालेको छ। गएको 2 यता चितुवाले किसानहरूले पालेका बाख्रा खान थालेको सेराका स्थानीय सुनिल कार्कीले जानकारी दिनुभयो। अहिलेसम्म गाउँमा 1 दर्जनभन्दा बढी बाख्रा चितुवाले खाइसकेको उहाँले बताउनुभयो। दिउँसोको समय जङ्गलमा चराउन लगेका बाख्राहरू खाने र साँझको समयमा चितुवा गाउँमा समेत सक्रिय हुने गरेको स्थानीयहरूको भनाइरहेको छ। चितुवाले लगातार बाख्रा तथा कुखुरा खान थालेपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका छन्। बझाङको बुङ्गल क्षेत्रको एकमात्र क्याम्पस त्रिवेणी आदर्श बहुमुखी क्याम्पसमा कक्षा कोठाको अभावले पठन पाठनमा समस्या भएको छ। विक्रम सम्बत 2065 स्थापना भएको क्याम्पसमा हाल 4 बिएड कक्षाहरू सञ्चालन गरिएको छ। 4 बिएड अन्तर्गत नेपाली, अङ्ग्रेजी, स्वास्थ्य तथा शारीरिक शिक्षा र जनसङ्ख्या मूल विषयको पढाइ हुने गरेको छ। प्रत्येक विषयका लागि छुट्टा छुट्टै कक्षा कोठाको आवश्यकता भए पनि 2 कोठामा कक्षा सञ्चालन गर्नुपर्ने अवस्था आएको छ। विक्रम सम्बत 2070 विश्वविद्यालय अनुदान कार्यक्रम अन्तर्गत 4 पक्की पुल उपलब्ध भएको थियो। 4 पनि 1 कार्यालय सञ्चालन भइरहेको छ। विद्यार्थीको चाप अनुसार कक्षा कोठा नहुँदा बाहिर बसेर पढाउनु पर्ने बाध्यता रहेको उपप्राध्यापक अक्कल कुँवरले बताउनुभयो। मुङ्गल नगरपालिकाका सबै क्षेत्र तथा बित्थरचिर गाउँपालिका र केदारछु गाउँपालिकाका आंशिक भूभागको पाइक पर्ने त्यो क्याम्पसमा 176 विद्यार्थी अध्ययनरत रहेका छन्। आर्थिक अभावका कारण क्याम्पसले नयाँ भवन निर्माण गर्न नसकेको हो। भवन निर्माणका लागि विभिन्न निकायसँग पहल भए पनि कसैले चासो नदिएको अर्का उपप्राध्यापक हर्कप्रसाद जोशीको भनाइरहेको छ। क्याम्पसमा 5 प्राध्यापक प्राध्यापक र दुईजना प्रशासनका कर्मचारी समेत रहेका छन्। क्याम्पसको आर्थिक अभावका कारण उप प्राध्यापकहरू समेत समयमै तलब भत्ता नपाएको गुनासो गरेका छन्। क्याम्पसको विविध पक्षको विकासका लागि स्थानीय तह र प्रदेश तथा केन्द्रीय सरकारसँग सहयोगका लागि पहल भइरहेको क्याम्पसले जनाएको छ। अछाममा गएको मङ्सिर 27 गते चट्याङ लागेर घाइते भएकी 14 वर्षीय बालिका बुद्धि भण्डारीको अवस्था झन् जटिल बन्दै गएको छ। कमल बजार नगरपालिका वडा नम्बर 7 सिराकी बुद्धिलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कमल बजारमा उपचार सम्भव नहुँदा जिल्ला अस्पताल मङ्गलसेनमा रेफर गरिएको जनाइएको छ। निर्मला पन्तका बुवा यज्ञराज पन्त त्रिवी शिक्षण अस्पताल महाराजगञ्जबाट डिस्चार्ज हुनुभएको छ। 3 हप्ता लामो उपचारपछि पन्त पूर्ण रूपमा स्वस्थ भएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ। छोरीको हत्यारा पत्ता लगाई कानुनी कारवाही गर्न सरकार समक्ष माग राखी अनसनमा बसेका पन्तको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ लगिएको थियो। उहाँलाई मङ्सिर 9 गते भर्ना गरिएको थियो। पन्तमा मानसिक तनाव बढी देखिएको र थाइरोइडको पनि समस्या देखिएको अस्पताल स्रोतले जनाएको छ। केही राष्ट्रिय खबर। जारी महासमिति लम्बिने भएको छ। भोलिसम्म सकिनुपर्ने महासमिति बैठकमा काङ्ग्रेसको विधान पेश भएको छैन, तर राजनीतिक तथा साङ्गठनिक आर्थिक लगायतका प्रतिवेदनमाथि छलफल भइरहेको छ। केही बेर अघिसम्म 24 महासमिति सदस्यले प्रतिवेदनबारे आफ्नो धारणा राखेको नेता रामहरि खतिवडाले जानकारी दिनुभयो। यसैबीच नेपाली काङ्ग्रेसको केन्द्र समितिको आकार अझ ठुलो हुने भएको छ। विधान संशोधन मस्यौदा समितिले 141 सदस्यीय केन्द्रीय कार्य समिति प्रस्ताव गरेको छ, तर यसलाई 151 बनाउने तयारी भइरहेको बुझिएको छ। आफ्ना माग पुरा गराउन डाक्टर गोविन्द केसीले सरकारलाई फेरि 2 हप्ताको समय सीमा दिनुभएको छ। चिकित्सा शिक्षा ऐन पारित लगायतका सम्झौता कार्यान्वयनको माग गर्दै डाक्टर केसीले सरकारलाई आजसम्मको समय दिनुभएको थियो। संसदको शिक्षा तथा स्वास्थ्य समितिले चिकित्सा शिक्षा विधेयक अघि बढाउन समय लाग्ने जानकारी गराएका कारण माग पुरा गराउनका लागि यही पुस 17 गतेसम्मको समय दिएको डाक्टर केसीले बताउनुभयो। डाक्टर केसीद्वारा आज जारी विज्ञप्तिमा विधेयकमा कुनै चर्खेल भएर माथिमा कार्यदलको प्रतिवेदन यसअगाडि 2 पटक जारी भएका अध्यादेश तथा बारम्बार भएका सम्झौताभन्दा प्रतिकूल हुने गरी चर्खेल भए कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी समेत दिइएको छ। अब खेल खबर। कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर 8 जोनापुरमा जारी मदरल्यान्ड युथ कप 2075 फुटबल प्रतियोगिता अन्तर्गत आज भएका खेलमा नवदुर्गा 4 पाते र फारोइस्ट पशुपति विजय भएका छन्। जितसँगै तीनवटै क्लब क्वार्टर फाइनल प्रवेश गरेका छन्। आज भएको पहिलो खेलमा नवदुर्गा युवा क्लबले आयोजक मदरल्यान्ड युवा क्लब बीलाई 4-0 गोलको अन्तरले हराएको हो। आज नै भएको दोस्रो खेलमा चारपाती युवा क्लब मजगाउँले रामजानकी युवा क्लबले हसनपुर युवा क्लबलाई 2-1 गोलले किनारा लगाउँदै अन्तिम 8 यात्रा तय गरेको छ। आज नै भएको तेस्रो खेलमा फारोइस्ट पशुपति युवा क्लबले फराकिलो जित दर्ता गरेको छ। फारोइस्ट पशुपतिले रामजानकी युवा क्लबलाई 8-1 गोल अन्तरले किनारा लगाएको हो। समाचार बुलेटिनको अन्त्यमा प्रमुख समाचारका शीर्षक पुनः एकपटक। कञ्चनपुरको लालपुर क्षेत्र अझै तनावपूर्ण स्थितिमा, विद्युत सेवा समेत अवरुद्ध। सुदूरपश्चिम प्रदेशमा वैकल्पिक तथा नवीकरणीय ऊर्जाको प्रयोग बढ्दै। सुदूरपश्चिम प्रदेशमा रासायनिक मलको अभाव। नेपाल विद्युत प्राधिकरण बझाङ वितरण शाखामा मिटर बक्स नहुँदा सेवाग्राहीहरू मारमा। पैतडीमा चितुवा आतंक कायमै, काङ्ग्रेसको जारी महासमिति बैठक लम्बिने संकेत। विधान प्रतिवेदन अझै पेश भएन र माग पूरा गराउन डाक्टर केसीद्वारा सरकारलाई 2 हप्ताको समय सीमा। हस्त अहिले यो समाचार बुलेटिन सकिन्छ। तपाईँको गाउँठाउँमा पनि कुनै घटना समाचार भए 0995254 पाउन सक्नुहुनेछ। हामी तपाईँको समाचारलाई उच्च प्राथमिकताका साथ प्रसारण गर्नेछौँ। यतिन्जेलसम्म प्रविधिबाट साथ दिनुहुने प्राविधिक मित्र मोहन ओझाजीलाई धन्यवाद दिँदै म समाचार प्रस्तुता ओम प्रकाश पाण्डे पनि बिदा हुन्छु। हस्त, नमस्कार। Thank you.